اللہ رب العزت نے ارشاد فرمایا ولولا فضل اللہ علیکم ورحمته ما زکا منکم من احد ابدا ولکن اللہ یزکی من یشاء. کہ صحابہ اگر آپ پر اللہ تعالیٰ کا فضل اور اس کی رحمت نہ ہوتی تو ما زکا تم میں سے کوئی پاک نہ ہو سکتا ہمیشہ ہمیشہ. ما زکا منکم من احد تم میں سے کوئی ایک بھی ابدا کبھی بھی پاک نہ ہو سکتا تھا. ولیکن اللہ یزکی من یشاء لیکن اللہ تعالی تزکیہ فرماتے ہیں اللہ تعالی ہی تزکیہ فرماتے ہیں جس کا چاہتے ہیں. حضرت والا شیخ پیر و مرشد عارف باللہ حضرت مولانا شاہ حکیم محمد اکبر صاحب رحمت اللہ علیہ حضرت فرماتے ہیں کہ دیکھو یہاں تین چیزوں کا ذکر ہے. ایک تو اللہ تعالیٰ کا فضل ہے اور دوسری اللہ تعالیٰ کی رحمت ہے اور تیسری چیز اللہ تعالیٰ کی مشیت ہے یعنی اللہ تعالیٰ کی چاہت مرضی. تین چیزیں ہیں. تزکیہ یہ اتنا ضروری چیز ہے کہ اس کے بغیر انسان جنت میں داخل نہ ہوگا. اب تزکیہ کے دو طریقے ہیں. تزکیہ معنی پاک کرنا پاکی. تزکیہ کے دو طریقے ہیں. ایک طریقہ تو دنیا میں ہے کہ انسان مزکی سے رابطہ رکھے اور اس کی صحبت سے اللہ تعالیٰ کی محبت اور تعلق کو سیکھے اور گناہ اور نافرمانی اور گندے اخلاق ان بری عادتوں کو چھوڑ کر اچھی عادتیں اور خصلتیں اپنے اندر پیدا کرنے کی فکر اور کوشش کرے. مزکی کی صحبت سے اللہ تعالیٰ کی محبت کے رستے میں آگے بڑھے اور اس طرح اپنے ایمان کی حفاظت کی کوشش مرتے دم تک کرتا رہے اور مرتے دم تک گناہ سے بچنے کا اہتمام اور توبہ استغفار کے ساتھ اپنی زندگی کی منزل کو طے کرتا رہے یہاں تک کہ تا دم آخر زندگی کا آخری سانس آئے اور بندہ اللہ تعالی کی رحمت سے اپنے ایمان کو بچا کر دنیا سے لے جائے. تزکیہ کا ایک طریقہ یہ ہے. تزکیہ کا ایک طریقہ جو کہ دنیا کے اندر ہے وہ کیا کہ مزکی سے رابطہ رکھے. تزکیہ کرنے والے پاک کرنے والے یعنی صحبت اہل اللہ کا اہتمام رکھے اور اس کی صحبت سے اللہ تعالیٰ کی رضا اور خوشی کے اعمال کو سیکھتا رہے اور اس پر عمل پیرا ہو اور اللہ تعالیٰ کی ناراضگی کے اعمال یعنی گناہ نافرمانی گندے اخلاق ان چیزوں سے بچنے کی فکر اور کوشش کرتا رہے اور توبہ استغفار سے اپنی بندگی جو کہ کمزور اور جھولتی ہوئی اور کمزور بندگی کو توبہ استغفار سے سہارا دے کر اور توبہ استغفار سے ایمان پر آئے ہوئے میل کچیل کو دور کر کے اسی طرح زندگی گزار کر سلامتی ایمان کے ساتھ قبر میں چلے جائے. یہ تزکیہ کا ایک طریقہ ہے. اور دوسرا طریقہ تزکیہ کا آخرت میں. اور اس بات کو یاد رکھنے کی ضرورت ہے کہ تزکیہ کوئی انسان خود نہیں کر سکتا. اپنے کو پاک کرنا خود نہیں ہو سکتا. जैसे जिस्म पे कोई मैल कुचैल लगी हुई है तो साबुन लेता है, साबुन इस्तेमाल करता है, ये भी मुसक्की है। इसी तरह से ये जो नफ्स पर, कल्ब पर और जान पर जो गंदे अखलाक गुनाहों को मैल कुचैल है, इसको दूर करने के लिए जो मुसक्की है वो अहलुल्लाह है। तज़किये का दुनिया में ये एक तरीका है और कोई खुद नहीं कर सकता। यहां तक कि मेरे मुर्शिद मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे, अगर कोई मुसक्की है ना, यानी डॉक्टर खुद है, तो डॉक्टर अपना इलाज और ऑपरेशन खुद नहीं कर सकता। अगर किसी गुर्दे के ऐसा डॉक्टर जिसकी जिसके इलाज से गुर्दे की पत्थरी अच्छी हो जाती सबकी, चाहे वो दवाएं देता है चाहे ऑपरेशन करता है, लेकिन जब उसके अपने गुर्दे में पत्थरी होगी तो उसको दूसरे डॉक्टर से रुजू और राबता करना पड़ेगा। और एक बात याद रखिएगा, अगर कोई गुर्दे की पत्थरी का स्पेशलिस्ट है, माहिर डॉक्टर हकीम मालिज है, तो ये कोई जमानत नहीं है कि चूंकि दूसरों के गुर्दे साफ करता है तो उसके अपने गुर्दे में पत्थरी ना होगी, इसलिए उसको भी मालिज चाहिए। इसलिए शेख को भी शेख चाहिए, शेख को भी शेख चाहिए। और ये वो चीज है जिसको हमारे बुजुर्गों ने अपना ओढ़ना बिछोना बनाया और मरते दम तक अपने सर पर शेख रखा, शेख से राबता रखा। शेख को भी शेख की जरूरत है। तज़किये का दूसरा तरीका वो आखिरत में, दुनिया का अर्ज कर दिया मुख्तसर एक तारुफ, दूसरा तरीका आखिरत में है और वो तरीका है जहन्नम, कि जहां पर मोमिनीन का तज़किया होगा। गुनाहगार जिसने दुनिया में तज़किया ना कराया, अपनी बुरी आदतों के साथ जिंदगी गुजारता रहा और अपने हालात और अहवाल को शेख से छुपाता रहा, जी मैं बताऊंगा तो क्या सोचेंगे क्या कहेंगे, और अपनी इस्लाह न करवाई, उन्हीं बीमारियों को पालता रहा, तो फिर इसका इलाज फिर जहन्नम में होगा, वहां इसकी सफाई होगी। अब फैसला हमने करना है कि अगर यहां सफाई कर लें, यहां सफाई कर लें, फिर आखिरत में बस जाएगा और वहीं से इंशाल्लाह सीधा जन्नत में। और अगर इस काम को मौखर किया कि नहीं चलो हम बाद में कर लेते हैं, तो फिर नतीजा हमारे सामने होगा। तो तज़किया निहायत जरूरी और अहम है, फर्ज है हम पर। याद रखिएगा, तज़किया भी ये हर मुसलमान मर्द पर और औरत पर फर्ज है। अब इस आयत के अंदर अल्लाह ताला ने तज़किये के लिए तीन चीजों का जिक्र किया, नंबर एक अल्लाह ताला के फजल का, नंबर दो अल्लाह ताला की रहमत का, और नंबर तीन अल्लाह ताला की मशीयत का, यानी अल्लाह ताला की चाहत और मर्जी। तीन चीजों का जिक्र किया। अब मुज़क्की की सोहबत इख्तियार कर रहा है, मेरे शेख फरमाते कि अल्लाह वालों के पास रहो, उनके पास वक्त लगाओ, उनकी मजलिस में आना जाना रखो, लेकिन अल्लाह ताला से अल्लाह ताला का फर्ज़ और उसकी रहमत और उसकी मशीयत को मांगते रहो। और जब अल्लाह ताला का फर्ज़ उसकी रहमत और मशीयत हमारी बंदगी के शामिल हाल हो जाएगी, तो फिर तज़किये की दौलत मिलेगी। क्योंकि जो शेख है ये मुज़क्की है, लेकिन ये मुज़क्की मजाजी है, यानी मुज़क्की मजाजी से मुराद है कि सबब तज़किया है, और मुसब्बिब मुज़क्की हकीकी और मुसब्बिब वो अल्लाह ताला है। यानी हकीकत में तज़किया तो अल्लाह ताला ही फरमाते हैं, लेकिन उस तज़किये के लिए अल्लाह ताला ने एक सबब रखा। जैसे दुनिया है ना, दुनिया में हर चीज का एक सबब है कि उस चीज से ये हो اور اس سبب سے اس چیز کا ملنا یقینی بھی نہیں ہے. لیکن سبب کے ہم مکلف ہیں کہ سبب کو اختیار کیا جائے. لہذا تزکیہ, تزکیے کا جو سبب ہے وہ صحبت اہل اللہ ہے, صحبت شیخ ہے, یہ تزکیے کا سبب ہے. اور مزکی اس کے یعنی حقیقی طور پر تزکیہ فرمانے والے اللہ تعالیٰ ہے. میرے مرشد رحمت اللہ علیہ فرماتے تھے کہ شیطان جو ہے اللہ تعالیٰ کی ایک تجلی ہے, اس کا نام ہے اسم مضل, یعنی گمراہ کرنے کی تجلی. شیطان اللہ تعالیٰ کی تجلی اسم مضل کا مظہر اتم ہے. اور اللہ تعالیٰ کی ایک تجلی ہے اس کا نام ہے صفت, اور تجلی جس کا نام ہے اسم ہادی, ہدایت دینے والا. یہ اللہ والے اسم ہادی کے کی تجلی کے مظہر ہیں. یعنی ہدایت ان اللہ والوں کی صحبت سے ملتی ہے, جہاں اللہ تعالیٰ کا فضل اور اس کی رحمت اور مشیت جب اس بندے کے جو صحبتوں کا اہتمام کرتا ہے, تو جب یہ چیزیں اس کی بندگی کے شامل حال ہو جاتی ہے, پھر اس کا تزکیہ کامل ہوتا ہے. اور کامل تزکیہ ہوتا ہے کیا چیز؟ اللہ تعالیٰ کا فضل, اللہ تعالیٰ کی رحمت اور اللہ تعالیٰ کی مشیت. یہ تین چیزیں ہیں, فضل, رحمت اور مشیت, یعنی اللہ تعالیٰ ارادہ فرمائے. اس لیے اب ارادے کے لیے میرے شیخ فرماتے تھے, اب اللہ تعالیٰ کا ارادہ فرمانا ہم کیسے اللہ کو کہہ سکتے ہیں, اللہ کی مرضی. تو اس مرضی کے یہ معنی نہیں ہے کہ ہم ان سے مانگے نہیں, جی چھوڑ دے جی اللہ کی مرضی ہے جی, ایسا نہیں. بلکہ اللہ تعالیٰ سے اللہ تعالیٰ کی مرضی کو مانگے کہ اپنی مشیت میری, میرے تزکیے کے لیے تزکیے کے شامل حال فرمائیے, اپنا ارادہ شامل حال فرمائیے. اور اللہ تعالیٰ سے گڑگڑائیں, اللہ سے روئیں کہ اللہ تعالیٰ ہماری تزکیہ فرما, ہمارے احوال کی اصلاح فرما, ہمارے اخلاق کی اصلاح فرما, ہمارے گناہوں کی گندی عادت کو ہم سے چھڑائیے. اپنی محبت, اپنا قرب, اپنا تعلق, اعمال صالحہ, اخلاق حمیدہ ہماری جانوں کو نصیب فرمائیے. یہ روئے گڑگڑائے دعا مانگے کہ اللہ تعالیٰ آپ کی مشیت, آپ کا ارادہ, آپ ارادہ فرما لیجئے. اور ارادہ فرمانے کی جو تجلی کا مظہر ہے وہ صحبت اہل اللہ ہے, ان کی برکت سے اللہ تعالیٰ بھی فضل فرماتے. لہذا علامہ ابن حجر عسقلانی رحمت اللہ علیہ فتح الباری شرح صحیح البخاری کے اندر فرماتے ہیں, ہم الجلسا لا یشقا جلیسوم کے تحت میں, کہ یہ اللہ والے اتنے پیارے ہیں کہ ان کے پاس کا بیٹھنے والا بدبخت اور شقی نہیں ہوتا. فرماتے کہ ان جلیسہم یندرج معہم, کہ اللہ والوں کے پاس کا بیٹھنے والا انہی کے ساتھ اس کا اندراج ہو جاتا ہے, رجسٹری ہو جاتی ہے, لکھا جاتا ہے انہی کے ساتھ. من جمیع ما یتفضل اللہ بہ علیہم تشریفا لاولیائہم و تکریما لہم, ہر وہ چیز جو اللہ تعالیٰ اپنے اولیاء کو عطا فرماتے ہیں, تو ان اولیاء کے اکرام کی وجہ سے, شرف کی وجہ سے اللہ تعالیٰ ہر وہ چیز ان کے پاس کے بیٹھنے والے کو عطا کر دیتے ہیں. یہ ہے اس کا مظہر, اسم ہادی کا مظہر. لیکن فرماتے تھے اس کے باوجود مانگو, دعا مانگو کہ بے شک وہ تجلی گاہ ہے, ہادی کی ہدایت کی تجلی ملتی ہے, ہدایت کا فیصلہ ہوتا ہے, ہدایت ملتی ہے. لیکن اللہ سے مانگو, اپنی اصلاح کے لیے رو, بری عادتوں کو چھوڑنے کے لیے رو کہ اللہ اپنی مشیت کو, اپنے فضل کو, اپنی رحمت کو میری بندگی کے شامل حال فرما دیجئے. اور جب اللہ تعالیٰ ایک مرتبہ دعا کو اپنے کرم سے قبول فرما لیں گے, پھر میرے پیارے دوستو سارا عالم مل کر اگر اس کو گناہ کرنا چاہے, شیطان اپنا پورا زور لگا دے, نفس جو ہے بے قابو ہو جائے, لیکن جس کو اللہ تعالیٰ لگام ڈال دیں گے جس کے نفس کو, پھر وہ گمراہ نہیں ہو سکتا. یہ اللہ تعالیٰ کی قوت کا اثر ہے. اس لیے فرمایا کہ مانگو, رو, گرگراؤ کہ اپنا فضل, اپنی رحمت, اپنی مشیت کو شامل حال فرما دیجئے, ارادہ فرما لیجئے. آپ ارادہ فرما لیجئے کہ اپنی مشیت اور اپنا فضل و رحمت ہم کو عطا فرمانا ہے. اب یہ فضل کیا چیز ہے؟ قرآن پاک میں اللہ تعالیٰ نے فرمانا مَنْ يَرْتَدَّ مِنْكُمْ عَنْ دِينِهِ فَسَوْفَ يَأْتِي اللَّهُ بِقَوْمٍ يُحِبُّهُمْ وَيُحِبُّونَ. یہ محبت ہے اللہ تعالیٰ کی. آگے فرمایا صفات کا ذکر کی, ذَلِكَ فَضْلُ اللَّهِ, یہی وہ فضل ہے جس کو, یعنی گویا کہ اللہ تعالیٰ کا محبت فرمانا, بندے کا اللہ تعالیٰ سے محبت کرنا, یہ فضل کی نشانی ہے, یہ فضل ہے. تو گویا کہ بندے کو اللہ تعالیٰ کی محبت مل جانا یہ فضل ہے, فضل. اور رحمت کیا چیز ہے؟ رحمت وہ چیز ہے کہ جو بندے کے نفس کو سے حفاظت کرواتی ہے. کیا فرمایا؟ ان النفس لامارۃ بالسوء الا ما رحم ربی, کہ نفس امارہ بالسوء ہے, برائی کا بہت حکم دیتا ہے. الا ما رحم ربی ای فی وقتی رحمت ربی, لیکن جس وقت اس پر اللہ تعالی کی رحمت کا سایہ ہو, وہ وقت جس پر اللہ تعالی کی رحمت برسے, تو نفس اس کا کچھ نہیں بگاڑ سکتا. تو وہ رحمت چاہیے جس سے نفس ہم بنے. سرور عالم صلی اللہ تعالی علیہ وسلم نے اس کو مانگا, اللہم ارحمنی بترک المعاصی, وہ رحمت آپ فرما دیجئے کہ ہم معصیت کو ترک کر دیں, گناہوں کو چھوڑ دیں. فرمایا ولا تشقنی, دوسری حدیث شریف میں فرمایا, دو دعائیں کو ملایا میرے شیخ نے, ولا تشقنی بمعصیتک, اور اپنی نافرمانی اور معصیت کی وجہ سے مجھے بدبخت اور شقی نہ فرمائیے. پتہ چلا گناہ کے اندر یہ نحوست ہے, بدبخت اور شقی بناتا ہے, بدبخت بناتا ہے, شقی بناتا ہے, یہ گناہ کی خاصیت ہے. اور رحمت مل جائے, گناہ چھوڑے گا تو کاہے کو بدبخت اور شقی ہوگا. یہ رحمت ہے. اب وہ رحمت تو گویا کہ اللہ تعالی کی محبت اور نفس سے حفاظت مل جائے, اللہ تعالی کی محبت اور نفس سے حفاظت مل جائے, اللہ تعالی اپنی اس مشیت کو ہمارے شامل حال فرما دیں کہ محبت مل جائے اور نفس سے حفاظت مل جائے, تو پھر میرے پیارے دوستو اس ایسے شخص کا کامل تزکیہ ہو جائے گا. اور عرض کیا کہ تزکیے کے لیے صحبت اہل اللہ اختیار کرتی ہے, جو مزکی ہے جہاں تزکیہ ہوتا ہے, لیکن اس کے ساتھ ساتھ اللہ تعالیٰ سے گڑ گڑا کر رو کر اپنی اصلاح کے لیے اور اللہ تعالیٰ کی محبت, کہ اللہ اپنی محبت عطا فرما, اپنی رحمت عطا فرما, اپنے فضل کو ہمارے شامل حال, ہماری بندگی کے شامل حال فرما, اپنی مشیت ارادہ فرما لیجئے. کیونکہ جب آپ ارادہ فرما لیں گے تو پھر اس کے بعد اللہ تعالیٰ کو اس کے ارادے, اللہ تعالیٰ کے ارادے میں اور مراد میں تخلف محال ہے. یعنی ایسا نہیں ہو سکتا کہ اللہ تعالیٰ کسی چیز کا ارادہ فرمائے اور ان کا ارادہ مراد کو نہ پہنچے, بس یہ تخلف محال, یعنی ناممکن ہے. کیونکہ جس کے لیے اللہ تعالیٰ ارادہ فرما لیتے ہیں, آہ میرے شیخ فرماتے ہیں کہ اگر وہ بھی چاہے کہ میں اللہ تعالیٰ کا نہ بنوں, بن کے رہے گا. اللہ تعالیٰ کا نہ بنوں, بن کے رہے گا. اس لیے اللہ تعالیٰ سے اس چیز کو مانگے, پھر گڑائے, روئے, اپنی قسمت کو ہم لوگ بدلوائے اور اللہ تعالیٰ سے معافی کا اہتمام, استغفار و توبہ, یہ بہت اہم چیز ہے. کثرت سے اس لیے کہا اس کو. اور اس کے اندر گویا ایک اہم چیز وہ یہ ہوئی کہ چونکہ اللہ والے اللہ تعالیٰ کی اسم ہادی کی تجلی کے مظہر ہیں, اللہ تعالیٰ کی اسم ہادی کی تجلی کے مظہر ہیں, اس لیے اللہ والوں کی صحبت کو لازم پکڑیں, زیادہ اہتمام کریں, کیونکہ ان کی صحبت سے تزکیہ ہوگا. اور اگر اللہ والوں کے بارے میں, اپنے شیخ کے بارے میں دل میں بدگمانی رکھ لی اور انہیں سے بغض رکھ لیا تو پھر کیا کرے گا؟ انہیں سے بدگمانیاں پیدا کر لی تو پھر کیا کرے گا؟ اس لیے اللہ تعالی سے مانگے, گڑ گڑائے اپنے کہ اللہ اپنا فضل فرما, یعنی اپنی محبت دے دیجئے. محبت مل گئی میرے پیارے دوستو, کام آسان ہے. फिर तो काम में जान पड़ जाएगी। ये ना मोहब्बत हो, जब मोहब्बत हो तो कैसा काम मजा आता है कि नहीं आता है, मोहब्बत से काम करने का मजा। मारूमी रहमतुल्लाह अलैह किस्सा सुनाते हैं कि एक औरत की एक बांदी थी, उसका शौहर उस बांदी पर आशिक था, वो आप बांदी भी उस पर आशिक थी, लेकिन वो इतनी होशियार औरत थी कि हर वक्त कड़ी निगाह रखती थी, ट्रैकर लगा रखा था उसने और पासवर्ड लगा रखा था कि कई दफा उसने कहा कि चलो वाईफाई पे लॉगिन हो जाऊं, लेकिन लॉगिन ना हो सका, ऐसा जबरदस्त सिक्योरिटी और पासवर्ड लगा रखे थे। एक मरतबा वो औरत ब्यूटी पार्लर गई तो वहां पर कोई चीज भूल गई, तो उसने अपनी बांदी से कहा कि जाओ घर से फला चीज लेकर आ जाओ। अब मारूमी फरमाते हैं कि वो जब उसने सुना, उसने कहा ये इधर है, मालिक घर पर है, आज तो मेरी मुराद मिल गई। मारूमी फरमाते हैं वो उड़ती भी गई। क्यों? इसको समझाया, इसलिए कि उसको मोहब्बत थी, इश्क था। अगरचे फर्ज इश्क मजाजी बर्बादी जो के जो जरिया है, हकीम उम्मत फरमाते कि इश्क मजाजी अजाब इलाही है। हजरत हाजी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि आशिक और माशूक हमेशा के लिए दोनों एक दूसरे की नजर में जलील हो जाते हैं, कमीनेपन का काम करने वाले हमेशा के लिए दोनों एक दूसरे की नजर में जलील हो जाते हैं। क्योंकि फरमाया हजरत हाजी साहब रहमतुल्लाह अलैह ने कि इश्क मजाजी का अंजाम बुग़्ज़ो अदावत है, इश्क मजाजी का अंजाम बुग़्ज़ और अदावत है, दुश्मनी है, क्योंकि अल्लाह ताला की नाफरमानी है। बहरहाल वो उसको मोहब्बत थी, परांदे उड़ती भी जा रही थी। मारूमी यह समझा जाएगा, देखो जिस चीज में मोहब्बत का अंसर शामिल होता है इंसान कैसे तेजी से और कैसे तरीके से उस काम को करता है। तो जब एक सड़ने वाली गलने वाली इस बेहुदगी की बेहुदा मोहब्बत में यह असर है, तो अल्लाह ताला की जो पाक मोहब्बत है, पाक मौला की पाक मोहब्बत का क्या असर होगा। फिर उसका नतीजा अपने माँ बाप, अपने शेख, अपनी बीवी बच्चों से मोहब्बत का क्या आलम होगा। ये पाक मोहब्बत का असर है। और नापाक बेशर्म बेशर्मी और बेहयाई की मोहब्बत, अब बस अल्लाह ताला उससे हिफाजत फरमाए। मादे मोहब्बत से जो रफ्तार है वो तेज हो जाती है, आशिक मोहब्बत की वजह से उड़ता हो जाता है। बफरमा इससे सोच लो कि जिनके दिलों में अल्लाह ताला की मोहब्बत पैदा हो जाएगी, वो अल्लाह ताला की बंदगी का रास्ता और अल्लाह ताला की मोहब्बत का रास्ता कैसी तेजी से तय करते होंगे। इसे मारूमी रहमतुल्लाह अलैह फरमाते हैं कि सैर आरिफ सैर जाहिद हर मय एक रोज राह, कि जो जाहिद खुश्क जो मोहब्बत से नाशना है, मोहब्बत से बेगाना है, वो एक महीने में एक दिन की मसाफत तय करता है, और सैर आरिफ आशिकीन और जो आरिफ अहले मोहब्बत है, हर दमे ता तख्त शाह हर सांस में उनकी परवाज अर्श आजम पर होती है। क्यों? मोहब्बत की परवाज है, मोहब्बत की रफ्तार है, ये अल्लाह वाली मोहब्बत का असर है मेरे दोस्तों। और ये वो चीज है जो सोहबत से मिलती है। अल्लाह ताला अपने करम से हमारी जानों को अपना फजल अता फरमाए, अपनी मोहब्बत अता फरमाए और रहमत कि हम गुनाहों को छोड़ दे 100% अल्लाह ताला की बंदगी। मेरे शेख तो फरमाते ऐसा हो आलम कि एक सांस अल्लाह को नाराज ना करे, एक सांस भी मालिक की नाफरमानी में ना गुजारे, एक लम्हा एक सांस भी। अल्लाह ताला ऐसा फजल ऐसी रहमत और इस मशीयत को हमारी बंदगी के शामिल हाल फरमा दे कि अल्लाह ताला ने अपने करम से हमें सोहबत नसीब फरमाई। कितना करम है उनका, कितना एहसान है, इसकी कदर का दानी की तौफीक अता फरमाए और इसको हमारे तज़किए का सबब तज़किया तो हो गया। अब बस अल्लाह ताला उस फजल और रहमत और मशीयत को जमा फरमा दे तो अपने अल्लाह ताला के करम से कामिल तज़किया भी नसीब होना है। واخر دعوانا ان الحمد لله رب العالمين اللهم صل يا الله يا الله